शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सजना तिमल सिन्हासँगै लीलप्रकाश चौन्दको तपाईलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ।
आज 2081 साल वैशाख 18 गते मंगलबार, अप्रेल 30 तारीक सन् 2024, नेपाल सम्बत 1144, वैशाख कृष्ण पक्षको सप्तमी तिथि।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
इलाम दुईमा एमालेका उम्मेद्वार सुहाङ नेमवाङ 5,000 भन्दा बढ़ी मतान्तरले विजयी। गण्डकीका मुख्यमन्त्री अधिकारीको बहुमत परीक्षण प्रदेश सभामा हुने। तातो हावाका कारण बिरामी परेकाहरू अस्पताल पुग्ने क्रम बढ़दै।
तेस्रो लगानी सम्मेलनमा 9 अर्ब लगानी स्वीकृत, 16 अर्बको सम्झौता। नेपालबाट पानी निर्यात थोरै, आयात धेरै।
म्याग्दीमा विद्युत प्रसारण र वितरण गर्ने तार एउटै हुँदा 26 घरमा क्षति। सातु सामल बोकेर जुम्लाका नागरिक यारसा टिप्न पाटनतिर। रूसी सेनामा रहेका नेपाली नागरिकका आफन्त 11 दिनदेखि अनसनमा।
बंगलादेशमा गर्मी बढेपछि विद्यालय बन्द गर्न अदालतको आदेश। श्रीलंकामा वार्षिक जन्मदर घट्यो, मृत्युदर बढ़्यो। केन्यामा बाँध फुट्दा 42 जनाको मृत्यु।
र इंग्ल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज त्यसतर्फ जाँदै। आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 7 विकेटले हरायो। आज लखनऊ अनि खेल्ने।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साझा खबरको सबैभन्दा शुरूमा इलाममा भएको उपनिर्वाचनको अन्तिम नतिजाको प्रसंग।
शनिबार भएको उपनिर्वाचन अन्तर्गत इलाम दुईमा नेकपा एमालेका सुहाङ नेमवाङ विजय हुनुभएको छ। नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्कालाई 5,830 मतान्तरले पछि पार्दै नेमवाङ निर्वाचित हुनुभएको हो। नेमवाङले 27,772 भोट प्राप्त गर्दा कांग्रेसका खड्काले 21,942 मत प्राप्त गर्नुभयो। उपनिर्वाचनमा पहिचानवादी उम्मेद्वार डकेन्द्र थेगिमले 11,457 भोट ल्याएर तेस्रो हुँदा चौथो स्थानमा राष्ट्रपाका मिलन लिम्बुले 5,050 मत प्राप्त गर्नुभयो। निर्वाचित नेमवाङले आजै निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। संविधान सभा अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुभाष चन्द्र नेमवाङको निधन भएपछि इलाम दुईमा उपनिर्वाचन भएको हो। यस्तै 2064 यताका निर्वाचनमा बझाङ एक कमा लगातार जीत हात पार्दै आएको एमाले 2079 निर्वाचनमा भने कांग्रेस माओवादी सहितको गठबन्धनका उम्मेद्वारसँग पराजित भएको थियो। त्यसबेला कांग्रेसका पृथ्वी बहादुर सिंहले निकटतम प्रतिस्पर्धी एमालेका आफूलाल ओखेडालाई 3,736 मतले पछि पार्दै विजय हुनुभयो। उनै प्रदेशसभा सदस्य सिंहको सवारी दुर्घटनामा परिनिधन भएपछि शनिबार त्यहाँ पनि उपनिर्वाचन भएको हो। यसपटक एमालेका दमन बहादुर भण्डारीले निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक बहादुर सिंहलाई 267 छिनो मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको छ। भण्डारीले 11,613 मत ल्याउनुभयो। तत्कालीन प्रदेशसभा सदस्य पृथ्वी बहादुरकै छोरा समेत रहेका कांग्रेसका सिंहले 11,346 मत प्राप्त गर्नुभएको थियो।
अब लगानी सम्मेलनको प्रसंग। विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा करिब 25 अर्ब रूपियाँको लगानी स्वीकृत तथा सम्झौता भएको छ। 60 मुलुकका प्रतिनिधि सहभागी रहेको दुई दिने सम्मेलनबाट विदेशी लगानीकर्तालाई आशा जगाउन सफल भएको भन्दै सरकार उत्साहित देखिएको छ। सम्मेलनमा 150 आयोजना शोकेस गरेकोमा विदेशी लगानीकर्ताले करिब 25 अर्ब रूपियाँको लगानी स्वीकृत, सम्झौता तथा सम्झौताको ड्राफ्ट आदान प्रदान गरिएको छ। सम्मेलनबाट सरकार उत्साहित देखिए पनि अपेक्षाकृत लगानी प्रतिबद्धता भने देखिएको छैन। आशय पत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाका हकमा 45 दिन र गैर ऊर्जा परियोजनाको हकमा 35 दिनको समय दिइएकाले थप लगानी आउने अपेक्षा गरिएको छ। विश्व बैंक समूह, चीन, भारत, कुवेत, यूएई, बेलायत, अमेरिका लगायतका मुलुकका प्रतिनिधिहरूले लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन्। लगानी सम्मेलनमा शोकेसमा राखिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जापानी बैंकले चासो राखेको छ। यो परियोजनाको लागत करिब 8,73 अर्ब अनुमान गरिएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जापानको रिसोना बैंकले इच्छा जाहेर गरेको लगानी बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले बताउनुभयो। सम्मेलनमा दर्जनौ एमओयू सम्झौताहरूमा हस्ताक्षर भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताउनु भएको छ। उद्योग विभागले 9 अर्ब 13 करोड़ लगानी स्वीकृत गरेको छ। साख र हङकङको कम्पनी बीच 2 अर्बको होटल निर्माणमा सम्झौता भयो। 3 अर्ब रूपियाँ लगानीमा विद्युतीय गाड़ी प्लान्ट बन्ने सम्झौता गरिएको छ। 6 अर्ब 67 करोड़ रूपियाँको जीकेसीसीमा चिनिया र भारतीय कम्पनी बीच समझदारी बनेको छ। रारामा रिसोर्ट निर्माण गर्न 1 अर्ब 10 करोड़, 3 अर्बको डेटा सेन्टर स्थापना गर्न भारतसँग सम्झौता भएको छ। 8 खर्ब 73 अर्ब रूपियाँको निजगढ विमानस्थलमा जापानी बैंकले चासो देखाएको छ। यसैबीच 17 अर्ब बराबरको 2 पाइपलाइन र 1 टर्मिनल अनुदान सहयोगमा बनाइदिन भारतीय आयल कर्पोरेशन आईओसी सकारात्मक देखिएको छ। गत मंगलबार आईओसी र नेपाल आयल निगमका उच्च अधिकारी बीच आईओसीको केन्द्रीय कार्यालय मुम्बईमा भएको छलफलमा यस्तो सहमति भएको हो। निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टको नेतृत्वमा नायब कार्यकारी निर्देशक दीपक बराल, नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत, उपनिर्देशक मनोज कुमार ठाकुर सहितको टोली औपचारिक भेटघाट गर्न आईओसी पुगेको थियो। पेट्रोलियम पाइपलाइनलाई मुख्य मुद्दा बनाएको निगमको टोलीले आईओसीको आपूर्ति हेर्ने कार्यकारी निर्देशक संजय परार सहितको उच्च अधिकारीसँग भेटवार्ता पनि गरेको थियो। त्यसक्रममा 2 पाइपलाइन र 1 टर्मिनल अनुदानमा बनाइदिने सहमति जुटेको जनाइएको छ।
मुलुकमा उत्पादन भएको प्रशोधित पानी जापान, भारत लगायतका देशमा जाने गरेको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 9 महिनामा 36,11,000 रूपियाँ बराबरको 31,554 लिटर पानी निर्यात भएको हो। गत वर्ष सो अवधिमा 23,08,000 रूपियाँ बराबरको 1,396 लिटर निर्यात भएको थियो। चालू आर्थिक वर्षको 9 महिनामा मुलुकमा उत्पादन भएको 15,21,000 रूपियाँको 12,966 लिटर पानी भारत निर्यात भएको छ। यस्तै 20,90,000 रूपियाँ बराबरको 18,588 लिटर पानी जापान निर्यात भएको केन्द्रको तथ्याङ्क छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2078-79 नेपालले 18,403 लिटर पानी निर्यात गरेको थियो, जसबाट नेपालले 25,44,000 आमदानी गरेको थियो। स्वदेशी पानी निर्यात बढ़ाएर विदेशी मुद्रा भित्र्याउने प्रशस्त सम्भावना भए पनि ठूलो परिमाणमा निर्यात हुन सकेको छैन। मुलुकमा उत्पादन भएको पानी अन्य देशमा निर्यात गर्न सकिने भए पनि निर्यात भने न्यून परिमाणमा जाने गरेको छ। नेपालबाट 3 प्रकृतिका खानेपानी विदेश निर्यात हुने गरेको छ। मिनरल वाटर, हिउँ पग्लिएको पानी र सुगर एडेड वाटर गरी 3 प्रकारका पानी विदेश निर्यात हुने गरेको हो। हाल नेपालबाट सबैभन्दा धेरै रसुवा र नेपाल स्प्रिङ ब्राण्डको पानी निर्यात हुँदै आइरहेको छ। हाल रसुवा जिल्लाको धुन्सेमा कारखाना खोलेर रसुवा ब्राण्डको पानी विदेश निर्यात भइरहेको छ। नेपाल सरकारले पानी उत्पादन सम्बन्धित कानून नबनाउँदा निर्यातमा समस्या उत्पन्न भइरहेको छ। सरकारले पानी उत्पादनको मापदण्ड नबनाउँदा विदेशी आयातकर्ताले मागेको गुणस्तरको प्रमाणपत्र देखाउन मुस्किल भइरहेको उत्पादकहरूले बताएका छन्। मुलुकबाट न्यून परिमाणमा पानी निर्यात भए पनि बाहिरी मुलुकबाट भने ठूलो परिमाणमा पानी आयात हुने गरेको छ। विशेष गरी 5 तारे होटलसँगै अस्पतालमा प्रयोग हुने उच्च गुणस्तरको आयात गरिएको पानी प्रयोग हुने गरेको छ।
गण्डकी प्रदेश सरकार गठनको वैधानिकताका विषयमा सर्वोच्च अदालतले हिजो फैसला दिएको छ। सर्वोच्चको संयुक्त इजलासले पूर्व मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिट खारेज गर्दै खगराज अधिकारीले गरेको बहुमतको दावी परीक्षण प्रदेश सभामै हुने फैसला गरेको हो। धारा 168(2) बमोजिम नियुक्त मुख्यमन्त्रीको बहुमत रहे नरहेको बहुमतको वैधानिकता परीक्षण प्रदेश सभाबाटै गर्न संवैधानिक, व्यावहारिक र अन्तिम विकल्प हुँदा सो विकल्पको बाटोको प्रयोग नभई अपरिपक्वताको अवस्थामा देखिँदा रिट निवेदकको बाँक बमोजिम आदेश जारी गरिरहन पर्ने अवस्थाको विद्यमानता नदेखिँदा रिट निवेदन खारेज हुने ठहर गर्दछ फैसलामा उल्लेख गरिएको छ। पूर्व मुख्यमन्त्री पाण्डेले वर्तमान मुख्यमन्त्री अधिकारीको नियुक्ति संविधान तथा सर्वोच्चकै नजिर विपरीत रहेको दावीसहित 27 चैतमा रिट दायर गर्नुभएको थियो। त्यसपछि सर्वोच्चले दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 60 सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका 27, एमालेका उपसभामुख सहित 22, माओवादीका सभामुख सहित 8, राप्रपाका 2 र 1 स्वतन्त्र सदस्य रहेका छन्।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जलवायु परिवर्तनको असर कम गर्नको लागि युवाहरूको सक्रियता,
आफ्नो जनतालाई डेलिभर गर्नको लागि चाहिँ यी कुराहरू यी इन्डिकेटरहरू राखेर फलोअप गरियो भने मात्रै पनि चाहिँ यसले कुनै न कुनै रूपमा चाहिँ राम्रो वातावरण सिर्जना गर्छ। र
सातु सामल बोकेर जुम्लाका नागरिक यारसा टिप्न पाटनतिर, रूसी सेनामा रहेका नेपाली नागरिक आफन्त 11 दिनदेखि अनसनमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
ए बुढा बुढा लाउन नि, त्यो माइलाले त मार्ने भयो त माइलीलाई, मटी त पोखनाउँदैछ त, लाउन नि झट्टै पुलिस बोलाइदिनु त।
हो त, पुलिसलाई खबर नगरी भएन, यसले त अति नै गर्न लाग्यो। 100 हेलो पुलिस स्टेसन, लौन तपाईँहरू झट्टै यो जिल्ला अस्पताल लिएर आइदिनु पर्यो। तपाईँहरू जस्तो असल छिमेकीलाई चाहिँ धेरै धन्यवाद है, हामीलाई बेलैमा खबर गरिदिनु भएर थप अप्रिय घटना हुन पाएन। यसरी अग्निजन्य हिंसा, महिला हिंसा गर्नेलाई त कानून बमोजिम दण्ड सजाय हुन्छ। ल यसलाई लिएर हिँड्नुहोस् त।
सावधान, पेट्रोल मट्टीतेल जस्ता ज्वलनशील पदार्थ लगायत तेजाब करेन्ट आदिले जलाई ज्यान मार्ने, अङ्गभङ्ग गर्ने, शारीरिक क्षति पुर्याउने जस्ता आपराधिक कार्य गर्नेलाई प्रचलित कानून अनुसार कडा भन्दा कडा सजाय तथा जरिमानादेखि जन्मकैदसम्म हुने व्यवस्था छ। त्यस्ता कार्य नगरौ नगराउ।
अग्निजन्य हिंसा भएमा उजुरी गर्न प्रहरीको नम्बर 100 र अन्य आवश्यक सहयोगको लागि बीबीएस नेपालको फोन नम्बर 01-5455-689 सम्पर्क गर्नुहोला।
बीबीएस नेपाल र सीआईएन।
गर्मीयामको शुरूआत सँगै वनमा आगलागी भइरहेको देख्नुभयो भने एक्लै वा सीमित संख्याका नागरिक मात्रै निभाउन शुरू नगर्नुहोस्।
यस बारेमा वन समूहका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायसँग सरसल्लाह गर्नुहोस् र मिलेर आगो निभाउन जानुहोस्।
आगो निभाउन जाँदा नाइलन वा पोलिस्टरका लुगा नलगाउनुहोस्। के कस्ता सामग्री लैजाने भन्ने बारेमा पहिले नै छलफल गर्नुहोस्।
आगलागी भइरहेको स्थान, हावाको गति, मौसमी अवस्थाको विश्लेषण गर्नुहोस् र सुरक्षित स्थानतर्फ जानु परे उपयुक्त बाटो पनि निश्चित गर्नुहोस्।
आगलागी भइरहेको स्थान भन्दा 10 वा 15 मिटर वरपर स्याउला सोतर, सुकेका हाँगा लगायत जम्मा गर्नुहोस् र सुरक्षित रूपमा आगो लगाउनुहोस्। यसरी अग्निरेखा बन्दा आगो अरू ठाउँमा फैलिन पाउँदैन।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
को पहिलो पृष्ठमा रूसी सेनामा भएका नेपालीका आफन्त 11 दिनदेखि अनसनमा रहेका खबर छापिएको छ। रूसी सेनामा भर्ती भएका नेपालीको उद्धारको माग राखी उनीहरूका आफन्त 11 दिनदेखि अनसनरत छन्। उनीहरूले हिजो करारपत्र रद्द सहित 13 बुँदे माग राखेर रूसी दूतावास अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रूसी सेनामा आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक कुतु भण्डारी, रूकुमकी सिरानी घरती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट र मोहन भट्टलाई पक्राउ गरेको छ। उनीहरूलाई साँझ छरिएको प्रहरीले जनाएको छ। युद्धमा भएका र बन्दीको उद्धार, मृतकका परिवार र घाइतेलाई क्षतिपूर्ति र शव नेपाल ल्याउने लगायतका माग उनीहरूले राखेका छन्। रूसी सेनामा भर्ती भएका नेपाली मध्ये कम्तीमा 100 जना परिवारको सम्पर्कमा नै नरहेका खबरमा उल्लेख गरिएको छ। यस्तै भित्री पृष्ठमा छ सातु सामल बोकेर यारसा टिप्न पाटनतिर शीर्षकमा जुम्लाबाट खबर छापिएको छ। बहुमूल्य जड़ीबुटी यारसा गुम्बा संकलनका लागि युवा पाटनतिर हिँडेपछि जुम्लाका प्राय बस्ती सुनसान बनेका छन्। जिल्लाको पातारासी, गुठीचौर, कनका सुन्दरी, सिन्जा र तिला गाउँपालिका क्षेत्रका युवा मुगर र डोल्पाका पाटनतिर जान शुरू गरेका छन्। झण्डै 2 महिनाका लागि ओढ़ने ओछ्याउने, दाल चामल, नुन तेल सहित सातु सामल बोकेर स्थानीय पाटन उक्लिरहेका हुन्। डोल्पाका पाटन जाने पैदल र मुगुका पाटन जाने नाच्ने लाग्ना सड़क हुँदै मुगुको छाइलासम्म गाड़ीमा जाने गरेका छन्। यो सिजनमा जुम्लादेखि मुगु जाने सवारी साधनको चाप बढ़ेको छ। दैनिक 5-10 गाड़ीसम्म यारसा संकलन लिएर छाइलासम्म जाने गरेका छन्। 2 महिना खटिएर पाटनमा यारसा टिप्न सके कालापहाड़ जानुपर्ने बाध्यता हट्ने युवाहरू बताउँछन्। गोर्खापत्र दैनिकको भित्री पृष्ठमा गुन्द्रुकको ब्रान्डिङ हुन थालेको खबर छापिएको छ। दोलखाको खबर हो यो। दोलखाको सैलुङ गाउँपालिका आठका किसानले रायो र काउलीको पातको गुन्द्रुकको ब्रान्डिङ गर्न थालेका छन्। रायो र काउलीको पातको गुन्द्रुकले बजार नपाएर बिचौलियालाई दिँदा आफूहरू ठगिएको महसुस भएपछि यसरी ब्रान्डिङ गर्न शुरू गरिएको उनीहरूले बताएका छन्। ओडा र स्थानीय मोहन सिंह तामाङको पहलमा उत्पादित गुन्द्रुक ब्रान्डिङ अनुमतिका लागि खाद्य तथा दाना स्वच्छता एवं गुणस्तर नियमन महाशाखा बबरमहल काठमाण्डुमा पुर्याइएको छ। एक महिनामा यसको नतिजा दिने जानकारी स्थानीय किसान दिपेश श्रेष्ठले दिनुभएको छ। नेपाल समाचार पत्रको पहिलो पृष्ठमा काठमाण्डु महानगरपालिकाको चेतावनी विरूद्ध सर्वोच्चको शरणमा संस्थागत विद्यालय शीर्षकमा ईश्वरराज ढकालले खबर लेख्नु भएको छ। काठमाण्डु महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्को दिने गरी नाम परिवर्तन गर्न दिएको निर्देशन विरूद्ध प्याप्सनमा आबद्ध करिब 20 विद्यालयले सर्वोच्च अदालतमा 2:30 बजे हिजो मुद्दा दर्ता गराएका छन्। विद्यालयले शिक्षा नियमावली 2059 संशोधन सहितको नियम 154(1) र काठमाण्डु महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली 2074 नियम 70 विरूद्धमा मुद्दा दायर गरेका छन्। नाम परिवर्तन गर्न नपर्ने अडान गर्दै मुद्दा दायर गरिएको हो।
नागरिक दैनिकमा अस्पताल भर प्रदूषणका बिरामी, श्वास प्रश्वास, छाला आँखाका बिरामी ह्वाते बढे शीर्षकमा पवित्र सुनार लेख्नुहुन्छ। करिब 3 साता फैलिएको प्रदूषणका कारण श्वास प्रश्वास प्रणाली, आँखा तथा छालामा एलर्जीको समस्या बढ़ेको पाइएको छ। प्रदूषणका कारण स्वास्थ्यका विभिन्न समस्या देखिएपछि धेरै बिरामी उपचारका लागि पुगेको अस्पतालहरूले बताएका छन्। उनीहरूमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, घाँटी चिलाउने, छालामा एलर्जी हुने, आँखा पिरो हुने, चिलाउने र पोल्ने लगायतका समस्या देखिएको चिकित्सकहरूको भनाई छ। गर्मीको मौसममा काम नपरेसम्म घर बाहिर ननिस्कने, घर बाहिर निस्कदा भरपर्दो मास्क प्रयोग गर्ने, व्यक्तिगत सरसफाईलाई ध्यान दिने, घरिघरि हात धुने, उमालेर चिसो भएको पानीले आँखा पखाल्ने, उमालेको पानी प्रशस्त पिउने, आँखामा एलर्जी भए नेत्ररोग विशेषज्ञको सल्लाहमा औषधि प्रयोग गर्न पनि चिकित्सकहरूले भनेका छन्। नयाँ पत्रिका दैनिकमा म्याग्दीमा विद्युत प्रसारण र वितरण गर्ने तार एउटै पोलमा, हावाहुरीले तार जोडिँदा गाउँभर फैलियो हाई भोल्टेजको करेन्ट, 26 क्षति शीर्षकमा कमल खत्रीले लेख्नुभएको खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 घारको ओडारे क्षेत्रमा प्रसारण र वितरण लाइनको विद्युत एउटै पोलबाट प्रवाह गर्दा दुर्घटना निम्तिएको स्थानीय बासिन्दाले बताएका छन्।
मुगु जिल्ला सुरुगाता 10 धैनको बोलेको, अनि मेरो जिज्ञासा यही धैनको जगतमाला नदीमा अब अहिले 3 वर्ष बित्दा पनि छात्रावृत्ति र विवाह खाजा पैसा अहिलेसम्म अभिभावकले नपाएकोले यसको सोध खोज गरी पाऊ भन्ने मेरो जिज्ञासा छ।
यस विषयमा हामीले सोरु गाउँपालिकाका शिक्षा प्रमुख वीरेन्द्र मल्लसँग सोधेका छौँ।
उहाँले 3 वर्षसम्म नपाएको भनेर भन्नुभएको रहेछ, त्यस्तो होइन। यो दिवा खाजा र छात्रवृत्तिको पैसा हामी जहिले पनि असार मसान्तको लगभग 3rd त्रैमासिकमा हामी निकासा दिइसकेका हुन्छौँ। जहिले नि विद्यार्थी संख्याको आधारमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार पैसा विद्यालयको खातामा भुक्तानी भइसकेको हुन्छ। विद्यालय मोनिटरिङको अवस्थामा हामीले दिवा खाजा सधैँ खुवाएको भेटाएको, उहाँले अब के कसरी के आधारमा भन्नुभयो त्यो थाहा भएन। हामीले मोनिटरिङ गर्दा त्यस्तो खाजा नखुवाएको भन्ने हामीले कुनै पनि विद्यालयमा त्यस्तो हुँदैन अहिलेसम्म। यदि कुनै दिन भयो भने त्यस्तो अवस्था देखियो भने हामीले जहिले पनि सजेस्ट गर्दै
आएको। रुकुम पूर्व भूमि गाउँपालिका वडा नम्बर 2 टेकबहादुर रोगा बोल्दैछु। दलितहरूले नागरिकताको थर परिवर्तन गरिरहेका छन्, अन्य जातिले त्यो नागरिकताको थर चेन्ज गर्न पाउँछ कि पाउँदैन, कृपया बताइदिनु होला।
जवाब दिँदै रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी गोपाल श्रेष्ठ,
यस्तो यो दलितहरूलाई चाहिँ त्यो सामाजिक अफिलिएट भएको हुनाले उहाँहरूलाई चाहिँ थर संशोधन गर्नलाई राज्यले नै त्यो कानुन बनाएर दिएको हो होइन, त्यही भएर उहाँहरूले चाहिँ पाउनुहुन्छ। अरूको सम्बन्धमा चाहिँ त्यो थर संशोधन गर्ने त्यो छैन हजुर।
अनि संखुवा सभाबाट गणेश विक आफ्नो विचार राख्दै भन्नुहुन्छ,
सरकारले विदेश जानलाई 10,000 रकम लाग्छ भनेको छ, तर 100 मा 900 मेन पावर एजेन्टहरूले चाहिँ 2-3 लाख 3.5 लाख लिइरहेको छ। र विदेशिनु हामीलाई रहर होइन, बाध्यता हो। यति ठुलो रकम पैसा तिरेर विदेशिनु पर्दाखेरि हामीलाई धेरै गाह्रो हुन्छ। र सरकारले या त कसरी हुन्छ, अलिक सरल तरिकाले पठाउने अनुगमन गरेर यदि 10,000 मै पठाउने भए या त्योभन्दा महँगो भए पनि फिक्स रेट गरेर पठाइदिएको भए सहज हुन्थ्यो होला। हामीलाई लामो समयसम्म पनि ऋण तिर्नलाई गाह्रो हुन्छ।
तपाईँ जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी आफ्नो प्रश्न, विचार, गुनासो तथा प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
साझा खबरमा अब विदेशको खबर। श्रीलंकामा सन् 2020 वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढ़ेको पाइएको छ। श्रीलंकाको रजिस्ट्रार जनरल विभागका वरिष्ठ डिपुटी रजिस्ट्रार जनरल महान्यायाधिवक्ता लक्षिणा गणपोलालले सन् 2020 अघि वार्षिक जन्मदर 3,25,000 रहेको श्रीलंकामा सन् 2023 घटेर 2,80,000 पुगेको जानकारी दिनुभयो। उहाँले वार्षिक मृत्यु बढ़ेर 1,80,000 पुगेको पनि जानकारी दिनुभएको छ। बंगलादेशको उच्च अदालतले अत्यधिक गर्मी बढ़ेपछि विद्यालय बन्द गर्न आदेश दिएको छ। एक दिन अघि त्यहाँको सरकारले गर्मीका कारण बन्द रहेका विद्यालय खोल्न अनुमति दिएपछि अदालतले बन्द गर्न आदेश दिएको हो। दक्षिण र पूर्वी एसियामा गर्मीले नयाँ कीर्तिमान बनाइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र केन्यामा बाँध फुट्दा 42 जनाको मृत्यु भएको छ। राजधानी नैरोबीको उत्तरमा रहेको एउटा शहरमा बाँध फुट्दा 42 जनाको मृत्यु भएको स्थानीय गवर्नरलाई उद्धृत गर्दै एएफपीले खबर लेखेको छ।
साझा खबरमा अब खेल खबर। इंग्ल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज त्यसतर्फ जाँदैछ। टोलीको हिजो अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेमुवाङ सहित नेपालका लागि बेलायतका राजदूत रोब फोनले टोलीको विदाई गर्नुभएको थियो। राष्ट्रिय टोलीले इंग्ल्याण्डको सी टोलीसँग मे 6 अल्डरसर्टमा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ। त्यसअघि मे 3 ब्रिटिश आर्मी च्याम्पियन टोलीसँग खेल्नेछ। नेपाली राष्ट्रिय टोली पहिलो पटक बेलायती भूमिमा गएर खेल्न लागेको हो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजय भएको छ। राति अबेर सकिएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई 7 विकेटले हराएको हो। 154 रनको लक्ष्य पछ्याएको कोलकाताले 16 ओभर 3 बलमा 3 विकेटको क्षतिमा लक्ष्य भेटायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 153 रन बनाएको थियो। आईपीएल क्रिकेटमा आज राति 7:45 लखनऊ सुपर जायन्ट्स र मुम्बई इण्डियन्स बीच खेल हुनेछ।
जलवायु परिवर्तनको असर महिला र बालबालिकामा धेरै। रिपोर्ट, अरू खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
रिचार्ज गरौ डिसो मात्र 3,000 पक्का फुल मनोरञ्जन मस्ती अनि धेरै खुसी डिस्कम 3,000 रिचार्ज गरौ वर्षै भरि मात्र रु 3,000 वर्षभरि डिसोम रिचार्ज गर्नुहोस्। नकिब्रामा थप अर्को 1 महिनादेखि 1 वर्षसम्म फ्री हेर्ने अवसर प्राप्त गर्नुहोस्। यही हो डिसोम मिसन 81 किन कुर्ने 84।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
साझा खबरमा अब जलवायु परिवर्तनको प्रभाव कम गर्ने उपाय। विकासका नाममा प्रकृतिको दोहन गर्ने क्रम बढ्दो छ, जसका कारण सास फेर्ने हावा प्रदूषित हुँदै गएको छ। काठमाडौँ विश्वकै सबैभन्दा बढ़ी प्रदूषित शहरमा पर्न थालेपछि सचेत नागरिक र संघ संस्थाको चासो बढ़न थालेको छ।
गीत मार्फत वायु प्रदूषणले सास फेर्न गाह्रो भएको बताउँदै किशोरीहरू साँच्चै वायु प्रदूषण बढेसँगै दम लगायतका श्वास प्रश्वास सम्बन्धी समस्याका साथै खोकी र छाला सम्बन्धी रोग बढेको एक अध्ययनले देखाएको छ। काठमाडौँमा शुक्रबार सार्वजनिक गरिएको सेभ द चिल्ड्रेनको वायु प्रदूषणबाट बालबालिका तथा महिलामा पर्ने प्रभाव बारेको अध्ययन प्रतिवेदनमा स्वास्थ्यमा जोखिम बढेको उल्लेख गरिएको छ। प्रतिवेदनले बढ्दो वायु प्रदूषणले बालबालिकाको स्वास्थ्य, शिक्षा र मानसिक अवस्थामा समेत प्रभाव परेको देखाएको छ। वायु प्रदूषणको प्रभावलाई स्वास्थ्यसँग मात्र जोडेर हेर्नुभन्दा यसको समग्र पक्षलाई हेर्नुपर्ने भएकाले यो क्षेत्रमा अनुसन्धान गरिएको सेभ द चिल्ड्रेनका पैरवी अभियान संचार निर्देशक आयुष जोशी बताउनुहुन्छ।
प्रभावित चाहिँ बाल बालिका र महिलाहरू, जसको बारेमा चाहिँ कसैले पनि कुरा गर्दैन होइन। त्यसै गर्दाखेरि सेभ द चिल्ड्रेन, कायापलट, युथ अलायन्स फर इन्भाइरोमेन्ट ले चाहिँ भर्खरै गरेको रिसर्च ब्रेथलेस फ्युचरले पनि के देखाउँछ भन्दाखेरि चाहिँ अब चाहिँ हामीले बालबालिका, महिला, अल्पसंख्यक समुदायहरूको चाहिँ कुरा सुन्नुपर्छ, किनकि हाम्रो अहिले भएको जुन चाहिँ पोलिसी प्लान छ एकदम टेक्निकल छ क्या। जुन चाहिँ व्यथा छ सामाजिक मूल्य मान्यताले गर्दाखेरि पनि अल्टरनेटिभ मेजर्सहरू भन्दा पनि यस्तो खाले परम्परागत कुराहरू गर्नुहुन्छ, जसले गर्दाखेरि अहिले पनि वायु प्रदूषण चाहिँ बढिरहेको छ होइन।
नेपालमा वर्षेनी 42,000 जनाको दम, खोकी लगायतका श्वास प्रश्वास सम्बन्धी समस्याबाट मृत्यु हुने गरेको अध्ययनले देखाएको छ। विकसित र सभ्य भनिने शहरहरूमा सबैभन्दा बढी प्रदूषण गर्ने गरिएको छ। ग्रामीण भेगमा अज्ञानताका कारण पराल, छ्वाली, झारपात जलाउने, डढेलो लगाउने जस्ता कारणले प्रदूषण बढ्दो छ। प्रकृति र जलवायुको संरक्षण गर्ने पुरानो चलनमा जोड दिन कविता मार्फत अनुरोध गर्दै अरूणा शर्मा,
म मरेपछि कसैलाई केही दान गर्नु पर्दैन भनिदिनु है, दुई चार जोर बर पिपल सारेर डाँडातिर चौतारी बनाइदिनु, त्यसले म मरेर गए पनि अरू दुई चारजनालाई बचाउँछ। खै अरू त के भन्नु र,
कल कारखाना र यातायातका साधनको धुवाका कारण पनि प्रदूषण बढ़िरहेको छ। घर घरबाट निस्कने फोहोर र जथाभावी भत्काइने सड़क र ढलका कारण पनि प्रदूषण बढ़दो छ। तराई क्षेत्रमा धूर र गुइठा बाल्ने क्रमले पनि वायु प्रदूषण बढ़ाउनमा भूमिका खेलिरहेको छ। प्रदूषण नियन्त्रणका लागि युवाले अब अभियान नै चलाउन थालेको कायापलट संस्थाका कार्यक्रम अधिकृत दिवाकर उप्रेती बताउनुहुन्छ।
आफ्नो जनतालाई डेलिभर गर्नको लागि चाहिँ यी कुराहरू, यी इन्डिकेटरहरू राखेर फलोअप गरियो भने मात्रै पनि चाहिँ यसले कुनै न कुनै रूपमा चाहिँ राम्रो वातावरण सिर्जना गर्छ र अझ बढी हरियालीलाई प्रबोधन गर्यो भने चाहिँ स्वास्थ्य राम्रो स्वास्थ्य हुन्छ र सँगसँगै चाहिँ स्वच्छ वायु चाहिँ हामीले श्वास प्रश्वास गर्न पाउँछौँ।
डढेलो नियन्त्रण, वन पैदावारको प्रयोगमा बढोत्तरी, कम प्रदूषण फैलाउने प्रविधिको प्रयोग जस्ता कामलाई प्राथमिकता नदिए वायु प्रदूषण अझ विकराल बन्दै जाने वातावरणविदहरूले चेतावनी दिएका छन्। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि स्वस्थ जीवनशैली सम्बन्धी एउटा सन्देश। गर्मी मौसममा आलस्य अनुभव हुँदा के गर्ने?
गर्मीमा चाहिँ आलस्य भयो भने चाहिँ शीतलमा बस्ने र हावा लाग्ने ठाउँमा बस्ने र आफूलाई चाहिँ तिर्खाको अनुभूति छ भने पानी प्रशस्त लिने आफ्नो आवश्यकता अनुसार, त्यो भने आफूलाई सहिलो हुन्छ। आलस्य त हुनुको कारण चाहिँ डिहाइड्रेसन अथवा चाहिँ पानी चाहिँ शरीरबाट चाहिँ खेर गएको हुनाले चाहिँ मुटुले र आफ्नो हाम्रो दिमागले त्यति काम गर्न अलिक अप्ठ्यारो हुन्छ, त्यही भएर चाहिँ अलि आलस्य भन्ने हुन्छ।
डाक्टर उत्तम पाचियोको यो सन्देशसँगै मुख्य खबर फेरि एकपटक।
इलाम दुईमा एमालेका उम्मेद्वार सुहाङ नेमुवाङ 5,000 भन्दा बढ़ी मतान्तरले विजयी, गण्डकीका मुख्यमन्त्री अधिकारीको बहुमत परीक्षण, प्रदेश सभामा हुने, तातो हावाका कारण बिरामी परेकाहरू अस्पताल पुग्ने क्रम बढ़दै,
तेस्रो लगानी सम्मेलनमा 9 अर्ब लगानी स्वीकृत, 16 अर्बको सम्झौता, नेपालबाट पानी निर्यात थोरै आयात धेरै,
म्याग्दीमा विद्युत प्रसारण र वितरण गर्ने तार एउटै हुँदा 26 घरमा क्षति, सातो चामल बोकेर जुम्लाका नागरिक यारसाटिफमा पाटनतिर, रूसी सेनामा रहेका नेपाली नागरिकका आफन्त 11 दिनदेखि अनसनमा,
बंगलादेशमा गर्मी बढ़ेपछि विद्यालय बन्द गर्न अदालतको आदेश, श्रीलंकामा वार्षिक जन्मदर घट्यो, मृत्युदर बढ़्यो, केन्यामा बाँध फुट्दा 42 जनाको मृत्यु,
र इंग्ल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज त्यसतर्फ जाँदै, आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 7 विकेटले हरायो। साझा खबरको अन्त्यमा कार्टुन। हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सुभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, उपनिर्वाचन सकिएको छ, यहाँ कम्प्युटरमा इलाम मत परिणाम जस्तो देखाइएको छ, नजिकै कुर्सीमा एकजना नेता जस्ता देखिने व्यक्ति झोक्रिएर बसेका छन्, हातमा माला छ उनको हातमा, र नजिकै एकजना कार्यकर्ता जस्ता देखिने व्यक्ति मोबाइलमा फेसबुक हेरिराखेका छन् र केही भन्दैछन्। तल चाहिँ यस्तो लेखिएको छ,
किन चिन्ता लिनुभा? हामीले नि आफ्नो कोर एरियामा त ल्याकै छौ नि। हजारौं हजार लाइक, कमेन्ट, शेयर।
हवस्त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द र सजना तिमल सिन्हा विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।